नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं वरिष्ठ समालोचक डाक्टर कुमार बहादुर जोशी। विक्रम सम्वत 1998 मंगसिर 23 काठमाडौँको चाबहिलमा जन्मनुभएका डाक्टर जोशीको नाम नेपाली समालोचनामा उहाँका अग्रज र समकालीन दुवै पुस्तामा सम्मानका साथ लिइन्छ। यसमा पनि मुख्यत महाकवि देवकोटाका कृति, उनका रचनाका शैली र प्रवृत्तिमाथि आधिकारिक दृष्टिकोण राख्ने विश्लेषकका रूपमा उहाँ चिनिनुहुन्छ। महाकवि देवकोटाका समग्र कृतिहरूमाथि अध्ययन गरेर विद्यावारिधि गर्नुभएका डाक्टर जोशीले महाकवि देवकोटा र उनका महाकाव्य 2031, एक व्यक्तित्व अनेक दृष्टि 2041, देवकोटाका कविता यात्राको विश्लेषण र मूल्याङ्कन 2047, देवकोटाका कविता कृतिको कालक्रमिक विवेचना 2048, देवकोटाका कविता कृतिमा प्रकृति 2053, लक्ष्मी निबन्ध संग्रहका निबन्धहरूमा देवकोटाका काव्य मान्यता 2061 तथा महाकवि देवकोटा अनेकका आँखामा लगायत कृतिहरू प्रकाशित गरिसक्नुभएका डाक्टर जोशीको पहिलो कृति भने विक्रम सम्वत 2027 चार अमर साधकका 5 अमर कृति हो। यसै गरी यही विक्रम सम्वत 2071 चिन्तन र संस्मरण नामक कृति प्रकाशन गरेपछि 44 वर्षको लेखन यात्रामा उहाँका 24 कृतिहरू प्रकाशित भइसकेका छन्। यसरी नेपाली साहित्यमा महाकवि देवकोटाका एकमात्र आधिकारिक विज्ञ मानिने तथा विगत 18 वर्षदेखि मृगौलाको रोगले ग्रसित वरिष्ठ समालोचक डाक्टर जोशीसँग खसखस.com का लागि साहित्यकार रमण घिमिरेले डाक्टर जोशीकै निवासमा फेब्रुअरी 19, 2015 दिन गर्नुभएको कुराकानी प्रस्तुत छ। डाक्टर जोशी तथा अन्तर्वार्ताकार रमण घिमिरे दुवैलाई धन्यवाद भन्दै आउनुहोस् यो सारगर्भित कुराकानी सुनौ।
समालोचनाको दृष्टिले अहिलेको साहित्य कस्तो लाग्छ?
अब अहिलेको साहित्यको कुरा गर्दाखेरि पहिलेको साहित्यको सापेक्षता लिनै पर्छ हामीले। अब अहिलेको साहित्य जस्तो अब पहिलेको साहित्यमा हाम्रो त्रिरत्न भन्छौ नि, त्रिमूर्ति भन्छौ, लेखनाथ, सम, देवकोटा यस्ता स्रष्टा चाहिँ अहिलेसम्म जन्मिएन कि हामीका। एकजना मान्छेले एउटा सिङ्गो युग बाहक बन्ने कि, जस्तो देवकोटाले एकैजनाले सिङ्गो रोमान्टिक युगको प्रवर्तन, प्रतिस्थापन, सम्वर्धन, उन्नयन र त्यसको शिखर तर्फको आरोहण गराउने काम एकैजनाले जसरी गर्नुभयो र सिङ्गो रोमान्टिक युगको नेतृत्व गर्नुभयो उहाँले, त्यस्तो खालको कवि व्यक्तित्व अहिलेसम्म उहाँपछि चाहिँ देखा पर्न सकेन। त्यस्तै लेखनाथ एउटा सिङ्गो क्लासिकल युग थियो नि नेपाली साहित्यको, सिङ्गो क्लासिकल युगका चाहिँ एउटा शिखर कवि व्यक्तित्व लेखनाथको, जसको प्रतिद्वन्दिता कसैले गर्न सक्यो। त्यसै नाटकका क्षेत्रमा एउटा सगरमाथा नाटक चाहिँ त्यो भनौँ न झण्डै अब चाहिँ 3 दर्जन भन्दा बढी नाटकहरू, त्यो पनि अब क्लासिकल नाटकहरू, जसको प्रह्लाद जस्तो नाटकको कसैले अहिलेसम्म त्यसको प्रतिद्वन्दिता गर्न सक्ने नाटक कसैले दिनै सकेन। त्यस्तो खालको चाहिँ नि व्यक्तित्व, नाटककार व्यक्तित्व जसले गर्दा हामी नाट्य सम्राट भन्छौ बालकृष्ण समलाई। आधुनिक नाटकको सिर्जनादेखि लिएर त्यो नाटकको सम्वर्धन, प्रवर्धन, प्रवर्तनदेखि लिएर त्यसको उन्नयन र अब त्यसलाई चाहिँ शिखरमा आरोहणशील तुल्याउने त्यो विधालाई र विश्व साहित्यसँग टक्कर गर्न सक्ने त्यो चाहिँ ऊ त्यो गरिमा महिमा दिन सक्ने त्यो एकजना नाटककारले त्यसो गरेको त्यसपछि पाइएन के अहिले।
अहिले उनी त नाटककार मात्रै थिएनन्, निर्देशक पनि थिए, कलाकार पनि थिए, रंगमञ्च सज्जा गर्ने पनि व्यक्ति थिए, तिनी
चित्रकार पनि हुनुहुन्थ्यो, हजुर संगीतका ज्ञाता पनि हुनुहुन्थ्यो। उहाँ त कतिचोटि मैले देखेको छु उहाँ संगीतमा, अब त्यो के अरे त्यो बेलामा नारायण हिटीको यता चाहिँ के अरे यो दक्षिण ढोकाको नारायण थानमा ठुल्ठुला उस्तादहरू नेपालका आउँथे, त्यो बेला बालकृष्णसम्म जहिले पनि धेरै जसो म पनि जान्थे, उहाँ पनि आएर दक्षिण ढोका त्यहाँ चाहिँ एउटा थियो नि त्यो चाहिँ नारायणको थान छ नि त्यहाँ चाहिँ एकदम ऊ हुन्थ्यो के अरे उस्ताजहरूको गायन त्यो बेला हुन्थ्यो बेला बेलामा त्यो बेलामा बालकृष्णसम्म जहिले पनि उपस्थित हुनुहुन्थ्यो एकदम के भने समर्पित श्रोता एकदम तन्मय श्रोता के मन्त्रमुग्ध भएर एकदम चाहिँ त्यसको रसास्वादन भनौँ कि अथवा त्यसको मर्मज्ञ श्रोता जस्तो भएर बस्नुहुन्थ्यो अनि कहिले कहिले जस्तो बासशी दाईसँग भयो यो चाहिँ के अरे हाम्रो भैरव हरियाल मेरा चाहिँ अलिकति एक दुई वर्ष जेठ कान्छी भए पनि उहाँहरू मेरा मित्र पनि हुनुहुन्थ्यो एकदम सँगै खाने सँगै डुल्ने सँगै कहिले कहिले सिनेमा हेर्न जाँदाखेरि भैरव हरियालसँग जाँदाखेरि पनि बालकृष्णसम्म के गर्नुहुन्थ्यो भने सिनेमा अलि राम्रो खालको भन्ने भएपछि उहाँ आउनुहुन्थ्यो तर कहिले पनि त्यो विषयमा त्यो सिनेमा हेऱ्यो अब त्यसपछि विषयमा चाहिँ उठेर जानुहुन्थ्यो कि अनि चाहिँ हामीलाई के अनि कुरा हुन्थ्यो जस्तो बासुसीसँग पनि कुरा हुन्थ्यो कुमार बाबु ल उहाँ समझी आउनु भएको छ अनि फिल्म हेरेर विषयबाट अनि अलिकति हेरेर गरेपछि मतलब उहाँले अलिकति चाहिँ के अरे तीन घण्टाको समयमा आधा घण्टा एकाध घण्टा हेरेपछि त्यो त्यसले सबै चाहिँ उहाँले बुझ्नुभयो अब त हेर्नु जरुरी छैन भन्ने लाग्छ अनि उठेर जानु मैले धेरै पटक देखाएको छु सबै त्यस्तो फिल्म चाहिँ हेर्नुहुन्थ्यो उहाँ
साहित्यकार उहाँको समकालीनहरूमा फिल्म हेर्ने उहाँ नै होला सायद पहिले
हामीले धेरै त म हेर्दिनँ चाहिँ मन मिल्ने एकदम साथीहरू मध्ये चाहिँ धेरै जसोसँगै हिँड्ने के भैरव हरियाल र बासुदै नै हो उहाँहरूसँग जाँदाखेरि त्यस्तो देखाएको छ
समको प्रसङ्ग आयो एउटा
अब अहिलेको भन्नुभयो तपाईँले
समको प्रसङ्ग सिधै हालौँ
हजुर
समको प्रसङ्ग आयो उहाँ पहिला आस्तिक हुनुहुन्थ्यो पछि नास्तिक हुनुभयो भनेर एकचोटि तपाईँले मलाई भन्नुभयो होइन उहाँले कविता पनि उहाँले त्यसो गरेर लेख्नु भएको छ आस्तिक हुँदा र नास्तिक हुँदा भनेर यो विषयमा अलिकति भनिदिनु न
एकचोटि समज्यू कहाँ जाँदाखेरि समज्यू ढोकामा त के लेखेको देखेँ भने मैले यो कुनै बास हो नाथ मेरो जीवन मार्गको तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि उहाँले आफ्नो त्यो उहाँले के कलाकुटी कि के नाम राख्नु भएको थियो आफ्नो उसले त्यो त्यो आफ्नो चाहिँ निवास स्थान त्योलाई चाहिँ संकेत गरेर यो कुनै बास हो नाथ हे नाथ हे ईश्वर जे भन्नुहोस् यो कुनै बास हो नाथ मेरो जीवन मार्गको यो मेरो घर हो बासु मेरो तिमीतिर म हिँड्नेछु तिमीतिरै म हिँड्नेछु परमात्मामा यहाँ ईश्वरमै म आउनेछु स्वप्न पूरा भयो मेरो स्वप्न पूरा भएपछि म तिमीतिर नै आउनेछु त्यो परम नाम भन्छ नि परम नाम ईश्वरको बारेमा एउटा गीतामा चाहिँ असाध्य मलाई मनपर्ने एउटा श्लोक छ कि के भनेको छ भने तुमादिदेव पुरुष पुराणस तुमस्य विश्वस्य परम निदानम वेत्तासि वेद्यम च परम च धाम त्वया ततम विश्वमनन्त रूप
अनि नास्तिक भएपछि के भने
अब नास्तिक भएपछि नाथ भन्ने शब्द पनि झिक्दिनु भयो उहाँले तिमीतिर पनि झिक्दिनु भयो ईश्वरलाई संकेत गर्ने परब्रह्मलाई संकेत गर्ने परमात्मालाई संकेत गर्ने जो नाथ भन्ने शब्द र तिमीतिर भन्ने जो शब्द छ नि त्यसबाट झिकेर के लेख्नु भयो हेर्नुहोस् यो कुनै बास हो मेरो अनि नित्य जीवन मार्गको कतैतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि अब तिमीतिर भन्ने छैन उहाँले अब त्यसपछि
छोड्नुभयो
ईश्वर छोडिदिनु भयो कतैतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि
अब अहिलेको समकालीन साहित्यमा जाउँ अहिलेको समकालीन साहित्य भनेको अब दाजुको समयदेखि अहिलेसम्मको समकालीन साहित्यमा ती त्रिमूर्तिको उसलाई लिएर होइन त्यसको छेउछाउ त पुग्दैन भन्ने अघि कुरा आइसक्यो त्यसलाई छुट्याएर त्यसलाई छोडेर अहिलेको साहित्य कस्तो छ त
अहिलेको साहित्य अब हेर्नुहोस् न विस्तारमा गएको छ विषय वैविध्यमा गएको छ कि विषयको विविधता छ एकदम विस्तार छ गुणात्मकता छ कम भए पनि परिमाणात्मकता ज्यादा छ कि कविता अब ननिस्केको कविताको किताब ननिस्केको महिनै छैन हप्तै छैन जस्तो छ हो कि कविता नलेख्ने मान्छे नै छैन जस्तो छ व्यापारी पनि कविता लेख्ने राजा पनि कविता लेख्ने अब त्यो त के त भनेदेखि खेतीपाती गर्नु पनि कविताले सबै अब भनौँ न अब त्यो आधुनिक विषयहरू कति चाहिँ फैलिँदै गएको छ त्यस्तै त्यो विषयसँग सम्बन्धित भएर साहित्यको पनि त्यति विस्तार भएर गएको छ विषयको विविधतालाई समात्ने साहित्यको विषयको विविधताबाट मात्रै हेर्ने हो भने साहित्य धेरै फराकिलो भएको छ अहिले
मानव जीवन र जगतका सम्पूर्ण कुराहरूलाई समेट्यो अहिलेको साहित्यले
सम्पूर्ण त नभनौ सम्पूर्ण अधिकांशलाई भनौ न त्यो सुरुदेखि अहिलेसम्मको जीवन र जगतका चाहिँ विविध विषयहरू त्यसलाई समेटेर अगाडि बढेको त साहित्य बाहेक अरू विषय सायद छैन होला अरू विषय चाहिँ वास्तवमा आफ्नो आफ्नो क्षेत्रमै सीमित हुन्छ जस्तो प्रविधि भनौँ प्रविधिमा सीमित हो अब
संगीत
संगीतमा गयो होइन संगीतको पनि विषय त विविधता हुन्छ तर अब जस्तो फिजिक्स भने फिजिक्समा गयो केमिस्ट्री भने केमिस्ट्रीमा गयो होइन त्यस्तो हुन्छ नि
त्यो त सृजनाको विधा भयो नि त दाजु यो सृजनाको विधा भयो त्यसैले व्यापकता पाउँछ कि भन्ने जस्तो लाग्छ नि त
हो सृजनाको मा पनि अब कला साहित्य संगीत यो तिनटै चाहिँ लाई सृजनाको विधा नै मान्नुपर्छ है यो तिनटैलाई समेट्ने जस्तो अरू विषयले चाहिँ समेट्ला जस्तो मलाई लाग्दैन त्यस विषयको विविधताको दृष्टिले संख्यात गुणा परिमाणात्मकताको दृष्टिले र अब यो प्रवृत्तिगत वैविध्यको दृष्टि विविधताको दृष्टिले शैलीको शिल्पको यो सबै यिनीहरूको चाहिँ विविधताको दृष्टिले साहित्य धेरै फसाएको छ पुरानो भन्दा धेरै नयाँ कुराहरू आएका छन् धेरै धेरै विज्ञानले जुन जति जति आविष्कार गर्दै गयो त्यति ती कुराहरूलाई साहित्यले पनि समेटेरै लगेको छ विश्व साहित्यले जसरी समेटेको छ त्यसरी नसमेटिएको भए तापनि नेपाली साहित्य पनि विश्व साहित्यको एउटा अङ्ग हो त्यसकारण त्यो दृष्टिले पनि उसले जति सक्यो त्यति समेटेरै गएको छ र त्यसकारण यी सबै दृष्टिले हेर्दाखेरि साहित्य त एकदम यति विस्तृत व्यापकतामा फैलिएको छ त्यो हेर्दाखेरि विराट लाग्छ कि कति विषय समेटेको होला
विराट त लाग्छ तर अब यी हाम्रो नजिक छिमेकी देश भारत हिन्दी साहित्य अहिले जहाँ छ नेपाली साहित्य त्यसको छेउमा पुग्न सके जस्तो लाग्छ
छेउछाउमा चाहिँ छेउछाउमा छ जस्तो मैले महाकवि देवकोटामाथि विद्यावारी गर्दाखेरि पनि मेरो गाइड डाक्टर वासुदेव त्रिपाठी हुनुहुन्थ्यो हामी दुवै बसेर रविन्द्रनाथ ठाकुर र देवकोटाको कविताको कहिले कहिले हामी तुलना गर्दाखेरि खासमा चाहिँ यो एउटा कविता उत्कृष्ट कविता देवकोटाको यो शाहजहाँको इच्छा प्रेमका सन्दर्भमा त्यो जस्तो मैले त भने त शाहजहाँको इच्छा ताजमहल जो बनाए नि शाहजहाँले त्यो शाहजहाँको इच्छा चाहिँ देवकोटाको त्यो स्तरको कविता अर्को छैन सर्वोच्च स्तरमा छ त्यो शाहजहाँको इच्छा
यात्री भन्दा पनि माथि छ
यात्री भन्दा पनि माथि त्यो चाहिँ त्यसलाई मैले चाहिँ देवकोटाको सर्वोत्कृष्ट कविता भनिहालेँ मैले ठाउँ ठाउँमा अरू पनि यसै कुराकानीको क्रममा मैले धेरै पटक भनिएको छु शाहजहाँको इच्छा त्यो शाहजहाँको इच्छा शाहजहाँको इच्छा जस्तै हाम्रो चाहिँ रविन्द्रनाथ ठाकुरले पनि शाहजहाँको बारेमा कविता लेख्नुभएको दुईटा कविता तुलना गरेर हेर्दाखेरि कुनै भन्दा कुनै कम छैन
दुईटै बराबर छ
दुईटै त्यत्रो तगडा त्यो हामी त बडो खुसी भएको थियौँ कि दुवैजना हामी गुरु चेला भनौँ न है नेपालीमा पनि तपाईँको कम छैन के
अहिले के छ
अहिले चाहिँ के भन्दा हिन्दीको समतुल्यता मै त जान नसक्ला, बराबरी नै त गर्न नसक्ला छेउछाउमा, र कुनै कुनै विधामा त बराबरी पनि गर्ला कि गर्ला कि जस्तो छ नेपाली साहित्य पनि कम छैन।
विशेष त अब काव्य विधामाथि यहाँको अध्ययन अनुसन्धान रह्यो होइन, नेपाली काव्य साहित्य अहिले अहिले पछिल्लो समयको जहाँ अब उत्तराधुनिक दक्षिण आधुनिक पूर्व आधुनिक पश्चिम आधुनिक भन्छन् नि होइन, उसको त उत्तर आधुनिक भन्छ, यो उत्तर आधुनिक भन्ने बित्तिकै साहित्यमा के विविधता आउँछ अथवा फरकपन आउँछ, यसको के हो
यसमा चाहिँ मलाई जहाँसम्म चाहिँ बहुलता बहुलतामा त्यो सबै कुरा त्यसमा हटाउन खोज्ने के, यो पनि त्यो पनि यो पनि त्यो पनि यो पनि हो त्यो पनि हो यो पनि होइन त्यो पनि होइन, यस्तो किसिमको नि एउटा मायाको जाल जस्तो नि, अनि त्यसमा चाहिँ बहुलता के, हाम्रो चाहिँ अब वेदान्त दर्शनमा माया भन्छ नि माया, यो संसार चाहिँ मायाकै खेल हो नि त्यो सबै होइन, हो त्यस्तै किसिमको यो उत्तर आधुनिकतामा चाहिँ बहुलता के, जस्तो अब यो एउटा बहुलवादी एउटा विचार हो त्यो बहुलवादी,
त्यसलाई त्यसलाई सीमाङ्कन नगरिकन साहित्यलाई सीमाङ्कन नगरिकन पनि त पहिला त उत्तर आधुनिक भन्ने लीला लेखन भन्ने त्यस्तो खालको कृतिहरू त आएको थियो होला नि त, त्यसलाई सीमाङ्कनै किन गर्नु पर्यो,
अब लीला लेखन भन्ने नाम चाहिँ त अब उहाँले दिनुभयो इन्द्रबहादुर राईले, तर त्यस किसिमको प्रवृत्ति भएको लेखन अथवा यो चाहिँ साहित्यको विधाहरू हामीले खोज्यौँ भने पाउँछौ हामी, त्यो पहिले नामै नदिए तापनि,
तर त्यो नाम दिनुको कुनै तात्पर्य छैन, जस्तो सर्जकले कुनै पनि स्रष्टाले म अब लीला लेखन लेख्छु अथवा म उत्तर आधुनिक लेख्छु भनेर लेख्छ कि उसले आफ्नो स्वतस्फूर्त उसको मानसबाट निस्किएको कुरा लेख्छ,
पहिलेकाले चाहिँ स्वतस्फूर्त आफ्नो मानसबाट लेखिएको लेखे उनीहरूले, पछिबाट चाहिँ लेख्नेहरूले एउटा चाहिँ आफ्नो पनि पहिचान जोडेर उनले चाहिँ नयाँ नाम दिए उनले होइन, तर त्यो पहिले नभएको होइन के, नभएको कुरा कसैले सिर्जना गर्न सक्दैन संसार, पहिले भएकै हो त्यो अलि चाहिँ लुकेको होला छिपेको होला, त्यो खोजी गरे त्यहाँ पाइन्छ पनि, केही अहिलेको जुन रूपमा छ अहिले अलि व्यापक रूपमा अलि प्रस्फुटित रूपमा अलि प्रफुल्लित रूपमा होइन फुलेको फलेको रूपमा विस्तारित रूपमा त्यो बेलामा नभए पनि सूक्ष्म रूपमा बीज रूपमा पाइन्छ भने देवकोटामै धेरै जसो कुरा पाइन्छ भनेर मैले अघि पनि भने नि त, भनेपछि देवकोटाकै यो चाहिँ अब के अरे देवकोटाले कविताको क्षेत्रमा त अब खण्डकाव्य महाकाव्य के अरे गीत यो चाहिँ के अरे
सबै
जसै लेख्नुभयो उहाँले होइन,
नाटकै
लेख्नुभयो उपन्यासै लेख्नुभयो कथा लेख्नुभयो निबन्धको त प्रवर्तकै हुनुभयो आधुनिक निबन्धको होइन, त्यो सबै लेख्नुभयो, त्यो ती विधाहरूमा समालोचना लेख्नु भएन कि उहाँले समालोचना लेख्नुभयो, तरुण तपसी प्रदक्षिणा तगडा छ तपाईँको अहिले पनि हेर्नु त्यो आफ्नो उसमा चाहिँ त अहिलेसम्म त्यो तरुण तपसीको प्रदक्षिणा देवकोटाले जसरी गर्नुभएको छ त्यस्तो किसिमको अरूले गर्नै सकेका छैन,
त्यो त समयलाई राम्रोसँग जवाब दिएको पनि भन्छन् नि,
जवाब पनि दिनुभएकै हो, भूमिका लेखाउन लगाउनु भएको रहेछ, अनि भूमिका त्यो बेला चाहिँ के लेख्नु भएन
फुर्सद
भएन
लेख्नाले
लगाउनु भएको, तर अब त्यही भूमिकालाई पछि चाहिँ उहाँले प्रकाशित गर्नुभयो त्यसरी प्रदक्षिणा भनेर, कति कति चाहिँ तपाईँको हेर्नु नि त्यहाँ लेखनाथलाई कसरी चाहिँ तपाईँको
मैले पढेछु
म के अरे परिक्रमा भनेर उहाँलाई कत्रो सम्मान कत्रो आदर कत्रो श्रद्धा
परिक्रमा गर्नु भनेर त विशेष
भगवानको परिक्रमा हुन्छ,
भगवानको
परिक्रमा देवमूर्तिको परिक्रमा हुन्छ होइन, आफूले श्रद्धा आफ्नो इष्टदेवको परिक्रमा हुन्छ त्यो स्थानमा राखेर लेख्नु भएको थियो कि उहाँले।
अब अघि हामीले कुरा गर्यौं उत्तर आधुनिकता त्यो बेला पनि थियो होला लीला लेखन त्यो बेला पनि थियो होला होइन, खालि अब
बीज रूपमा होला
बीज रूपमा त्यसलाई चाहिँ खालि नामकरण गरिएको थियो
नामकरण, अहिले चाहिँ त अब यो वास्तवमा चाहिँ दोस्रो विश्वयुद्धपछि यो पश्चिमतिरबाट आएको हावा भनेर भन्छन्,
अहिले अहिले पछिल्लो समय यो के प्रगतिशील साहित्यकारहरूले भानुभक्तको रामायणमा क्रान्तिकारिता भगवान भानुभक्तको आदिकवि भानुभक्तको रामायणमा प्रगतिशीलता
भनेर अहिले खोज्ने काम भइरहेछ, कार्यक्रम गर्ने त्यो अनुसन्धान गर्ने काम भइरहेछ, त्यो के त्यो आवश्यक कुरा हो र भानुभक्तको समय र अहिलेको समयमा आएर
त्यो बडो हास्यास्पद कुरा हुन्छ कि जहाँ जुन चिज हुँदैन नि त्यो चिज त्यागेर खोज्नु जस्तै कि यो के उसको खराएको सिङ खोज्नु जस्तो जसको सिङै हुँदैन जसले चाहिँ प्रगति त्यो बेलामा चाहिँ अब भानुभक्तको समयमा प्रगतिशीलता भन्ने प्रगतिवादिता भन्ने होइन यस्तो त्यो बेलाको अब भक्ति कालमा गएर प्रगतिशीलता र चाहिँ अब मार्क्सलाई त्यहाँ गएर खोज्यो भने मार्क्सवादै नआएको बेलाको जस्तो कुरामा जहाँ मार्क्सवादको कुनै प्रभावै नभएको बेलामा त्यो हुँदै नभएको बेलामा त्यागेर त्यो खोज्नु भनेको हास्यास्पदै हुने एउटा त्यो त अब उसको खराएको सिङ खोज्नु जस्तै हो त्यो चाहिँ हास्यास्पद लाग्छ मलाई त्यसो गर्नु हुँदैन अब खोजीको दृष्टिले खाजी खोजीको लागि खोजी गर्ने दृष्टिले चाहिँ हुन्छ गरे हुन्छ जहाँ जे खोजे पनि हुन्छ होइन त्यस कारण अब त्यो उसले चाहिँ नपाउने नै हो नभएको कुरा खोज्न नभएको ठाउँमा
नभएको कुरा छैन भन्ने
जान्दा जान्दै अब पछि चाहिँ त्यो उसले छैन भन्नु नै पर्छ
हास्यास्पद कुरा हो नि हामी अहिले अहिलेको साहित्यमा आउँदैथ्यौं अहिलेको साहित्य विविधता छ
प्रयोगवादी साहित्य
विस्तारित छ भन्ने कुरा आयो गुणात्मकताको हिसाबले चाहिँ कतिको छ जस्तो विश्व साहित्यमा अथवा यहाँ हाम्रो छिमेकी साहित्यलाई प्रभाव पार्ने हिसाबले कतिको त्यो गुणग्राही
गुणवत्ताको दृष्टिले भनौँ न साहित्यको जुन गुणवत्ता हुन्छ नि त्यो दृष्टिले हेर्दाखेरि हामी त्यति धनाढ्य भएका छैनौ कुनै कुनै विधामा अलिक गुणवत्ता अलिक बढी होला जस्तो अब कविताको फाँटमा उपन्यास पनि तगडा तगडा निस्किएको छ नाटकहरू पनि केही त्यस्तो गुणवत्ताका जस्तो पनि उत्कृष्ट नाटकहरू छन् उत्कृष्ट निबन्धहरू पनि छन् जस्तो देवकोटापछि चाहिँ अब निबन्धकारमा हाम्रो शंकर लामिछाने आउनुभयो अनि त्यसपछि कृष्णचन्द्र सिंह प्रधान आउनुभयो हाम्रो चाहिँ तारानाथ शर्मा जस्ता चाहिँ निबन्धकारहरू आउनुभयो होइन त्यो चाहिँ उत्कृष्ट निबन्धहरू उहाँले दिनुभयो कृतिहरू दिनुभयो त्यसै नाटकमा पनि बालकृष्ण समापछि पनि गोपाल प्रसाद रिमाल आउनुभयो अनि त्यसपछि विजय मल्लहरू आउनुभयो होइन अनि अशेष मल्लहरू अहिले छँदैछन् होइन सर्वभक्तहरू अशेष मल्लहरू यिनीहरू आए अब गीतका क्षेत्रमा पनि अब भनौँ न गीतको देवकोटाले पनि गीत लेख्नु भएको छ अब त्यसपछि गीतमा चाहिँ अब माधव घिमिरे भयो होइन अब त्यसपछि अब त्यसपछिका गीतकारहरू अब के अरे हाम्रो कालविशाल रिजाल पनि हो रमण घिमिरे तपाईँ स्वयं पनि हुनुभयो
नगेन्द्र
थापा अनि चाहिँ के यो हरिभक्त कटुवाल होइन मार्मिक गीतहरू लेख्ने के असाध्य मन छुने गीतहरू मर्मस्पर्शी नि त्यस्तो गीतहरू गहकिलो गीतहरू गहकिला गीतहरू लेख्ने गीतहरू त्यो दृष्टिले अब गुणवत्ताको दृष्टिले गीतको क्षेत्र पनि त्यतिकै परिमाणात्मकताको दृष्टिले जति धनाढ्य नभए पनि गुणात्मकताको दृष्टिले पनि कम छैनन् तर अब हिन्दी साहित्यको तुलना गर्दाखेरि अङ्ग्रेजी साहित्यसँग तुलना गर्यो भने त अब हाम्रो त साह्रै नगण्य देखिन्छ होइन त्यस्तो देखिन्छ तर अब हामीसँग देवकोटापछि पनि अब महाकाव्य लेख्ने अब भनौँ न प्रयोगवादी महाकाव्यमा अब जगदीश शमशेर होइन अब उपन्यासमा भनौँ न अब हाम्रो चाहिँ बितेर जानुभयो म के सेतो भागदेखि लिएर लेख्ने हाम्रो
डायमन्ड
शमशेर होइन त्यो त्यो बेलादेखि लिएर अहिले पछिका उपन्यासकारहरू जस्तो अब पल्पसा क्याफेहरूसम्मको त्यो बीचका चाहिँ धेरै छन् नि त उपन्यासहरू होइन अब त्यो उपन्यासकार उपन्यास पनि कम छैनन् हामी कहाँ अब कविताको पनि किताब मोहन कोइरालादेखि लिएर अहिलेसम्म हामीले खोज्यौँ भने गुणवत्ताका दृष्टिले गहकिला गहकिला काव्यकृतिहरू पनि हामी कहाँ कम छैनन् तर अब हिन्दी साहित्यको तुलनामा हामीले हेर्यौँ भने त हामी ज्यादै गरिब नै देख्छौ
यो साहित्यमा पनि अब
अहिले अब एकदमै राम्रोसँग गुणवत्ताको हिसाबले तुलनात्मक रूपमा हामी आफैमा तुलना गर्दाखेरि दाईको अध्ययनमा अनुसन्धानमा कुन साहित्य माथि आएको छ र कुन साहित्य तल झरेछ?
अब त्यसरी हेर्दाखेरि गुणवत्ताका दृष्टिले परिमाणको दृष्टिले पनि गुणका दृष्टिले पनि यो कविता काव्य नै माथि जस्तो लाग्छ
है।
त्यसपछि चाहिँ अनि उपन्यास आख्यान साहित्य लाग्छ, कवितापछि आख्यान, अनि त्यसपछि नाटक गुणवत्ताका दृष्टिले तेस्रोमा चाहिँ नाटक आउँछ, अनि त्यसपछि चाहिँ
नाटक त हामी कहाँ लेखेकै छैन भन्छ नि त,
कसैले लेखेको छैन मा के अरे हाम्रो चाहिँ अब अघि नै कुरा गऱ्यौँ नि हामीले अब बालकृष्ण सम होइन गोपाल
अहिले पछिल्लो समय कुरा पछिल्लो समयमा
अब विजय मल्ल होइन त्यसपछि अब यो सर्वभक्तहरू पनि त आएका छन् नि नाटक लेखेका छन् होइन गरेका छन् अब संगीत नाट्य एकाडेमीका चाहिँ के अरे कुलपति नै हुनुभएको छ नि सर्वभक्त नलेखेको होइन तर बालकृष्ण समका नाटकहरूको अगाडि चाहिँ लेखिएन भन्न पनि हुन्छ त्यस्तो चाहिँ लेखिएन तर लेखिएको चाहिँ लेखेकै छ।
निबन्ध विधा चाहिँ देवकोटा अनि शंकर लामिछाने पछाडि चाहिँ त्यो एक किसिमले भन्नु लोप भएर गयो अथवा किनचन्द्र पछाडि चाहिँ त्यति सशक्त हुन सकेन भन्न सकिन्छ?
सशक्त हुन अब यो कृष्णचन्द्र सिमु प्रधान र त्यसपछि हाम्रो के अरे कृष्णचन्द्र र उहाँको दाई के अरे हृदयचन्द्र अनि तारनाथ शर्मा त्यसपछिका निबन्धहरू चाहिँ हाम्रो नेपाली साहित्यको अरू विधाको जस्तो कविता काव्य ना के अरे आख्यान नाटक जस्तो फर्स्ट आउनु चाहिँ सकेन,
त्यो रूपले
अप्रभावकारी रूपमा त्यति निबन्ध चाहिँ आउन सकेन। तर अब पछिल्लो समयमा आएर नियात्रा भनौँ न हामी यो के अरे
यात्रा
साहित्य त्यो चाहिँ अलि फर्स्ट आउँदो उसमा छ, यात्रा साहित्य र यो चाहिँ जीवनी आत्मजीवनी आत्मकथाहरू राम्रा राम्रा जस्तो विश्वेश्वर प्रसाद कोइरालाकै यो चाहिँ गजबको एउटा गहकिलो कृति मध्येमा चाहिँ गहकिला कृतिहरू मध्येमा चाहिँ लिन सकिन्छ नि जेल दर्जन होइन जेल जर्नल यो आत्मकथा होइन यी चाहिँ एकदम चाहिँ पठनीय र गहकिलो गहकिला पठनीय र त्यसपछि चाहिँ गुणवत्ताका दृष्टिले पनि उल्लेखनीय यस्ता कृतिहरू पनि छन्।
नयाँ नयाँ के प्रादुर्भाव भयो साहित्यमा अहिले पछिल्लो समय?
नयाँ प्रादुर्भाव
जस्तो देवकोटाले यात्री कवितामा मान्छेलाई एउटा तुलना गरेर मान्छेभित्रै ईश्वर छ त किन मन्दिर मन्दिर गइरहेको छ, मान्छेको मान्छेलाई बोकाएर मान्छेलाई कष्ट दिएर त मन्दिर जाने होइन, त भित्रै आत्माभित्रै तेरो भित्रै ईश्वर छ भन्ने एक किसिमको नयाँ त्यो बेलाको समयको एकदम नवीनतम विचारधारामा कविता लेख्नुभयो, त्यस्तो खालको साहित्य अहिले आउन सकेको छ?
त्यस्तो किसिमको साहित्य त्यति देखा पर्न सकेको छैन, त्यो त कस्तो भने परम्परा गत जो दृष्टिकोण छ दृष्टिकोणलाई नै बदलिने किसिमको चिन्तन छ नि यात्री जस्तो कवितामा, त्यस्तो किसिमको चाहिँ त त्यति आउन सके जस्तो मलाई लाग्दैन। तर अहिले कस्तो छ भने अहिलेको यो साहित्यको प्रवृत्ति चाहिँ अलि छरिएर विविध विषयलाई समेट्ने र आफ्नो मौलिकता कम यो पाश्चात्य प्रभावलाई धेरै लिएर ज्यादा प्रयोगतिर लम्कने प्रयोगवादी साहित्यको चाहिँ बढी चाहिँ प्रसार प्रसार भएको लेखन पनि त्यतैतिर, कविता भन्यो भने प्रयोगवादी, उपन्यास पनि प्रयोगवादी, नाटक प्रयोगवादी, अनि चाहिँ यो निबन्धमा पनि विविध विधाहरू घुसाएर लेख्ने एउटा नयाँ प्रयोग के कथा पनि राख्ने नाटक नाटकीय तपाईँको शिल्प पनि त्यसमा निबन्ध भनेपछि पहिलेको जस्तो खालि निबन्ध मात्रै नहेरेर कथा जस्तो पनि कविता जस्तो पनि अनि चाहिँ नाटक जस्तो पनि होइन त्यो विविध विधाहरूका जुन प्रवृत्ति र गुण हुन्छ नि त्यसलाई पनि त्यहाँ मिसाएर मिश्रित किसिमको नयाँ किसिमको यस्तो किसिमको साहित्य चाहिँ अहिले देखा परेको छ कतिपय त्यो चाहिँ एउटा अब त्यो चाहिँ अलिक पछि गएपछि हामीले भनेको छ यो गुणात्मकताको दृष्टिले पनि यो कति उल्लेखनीय हुन्छ अथवा हुँदैन त्यो चाहिँ अलिक पछि चाहिँ भन्न सकिएला अहिले भन्न सकिँदैन यस्तो चाहिँ नयाँ किसिमको चाहिँ त्यो आएको छ देख्छु म त्यो प्रयोगवादकै एउटा चाहिँ नयाँ पन हो
अब यो त साहित्यको कुरा भयो तपाईँको व्यक्तिगत कुरा अलिकति सुन्न चाहन्छु म लामो समयदेखि मृगला रोगले तपाईँ पीड़ित हुनुहुन्छ विभिन्न उपचार गर्नुभयो र अहिले पनि तपाईँ यो रोगबाट ग्रसित हुनुहुन्छ होइन यो अवस्थामा तपाईँको सृजनशीलता कस्तो भएको छ तपाईँको अध्ययन कस्तो भएको छ
यो कसो हो भने म एक किसिमले यो रोग लागेपछि एक किसिमले भाग्यमान नै भएको छु किनभने रोगी भनेर धेरैले माया पनि गर्नुभयो सरकारदेखि लिएर विभिन्न संघ संस्थाले माया गर्नुभयो र अब म मृगौला रोगको उपचारको लागि चाहिँ धेरै खर्च लाग्ने रोग हुनाले यो अहिलेसम्म भनौँ भने 70-80 लाख रुपियाँ खर्च भइसक्यो हेर्नुहोस् अब 70-80 लाख रुपियाँ खर्च गर्ने सामर्थ्य ममा थिएन यो वास्तवमा सरकारदेखि लिएर विभिन्न संघ संस्था र व्यक्ति महानुभावहरूको पनि मैले स्नेह सहयोग सद्भाव यो सब पाएर मैले चाहिँ यो रोगसँग लड्न सकेको हुँ र लड्दै पनि छु अहिले पनि अहिले पनि सरकारले पनि कहिलेकाहीँ 1-2 लाख रुपियाँ दिन्छ यो म आफैले चाहिँ अहिलेसम्म मागेको छैन इष्टमित्रहरू लागेर मलाई चाहिँ सरकारको तर्फबाट पनि 2-3 वर्षमा कहिले 2 लाख कहिले 1 लाख यस्तो चाहिँ औषधिको लागि मैले पाइ नै राखेको छु अनि यो दृष्टिले हेर्दाखेरि एक किसिमको यति माया पाएर बाँच्नु पनि एउटा भाग्यकै खेल हो जस्तो लाग्छ कतिपयले त दाह पनि गरेका छन् अनि त्यसको साथसाथै मैले के गरेका छु भने बिरामी हुँदाहुँदै पनि प्रत्यारोपण गरेको 3-4 दिन अलिकति शरीरमा अलिकति लेख्न सक्ने सामर्थ्य भएदेखि लेख्न छोडेको छैन भने मैले जस्तो अब भनौ न म तेस्रो दिनदेखि मैले प्रत्यारोपण गरेको पहिलोपटक प्रत्यारोपण मेरो 2053 सालमा भयो मद्रासमा है त्यो बेलामा प्रत्यारोपण भएको तेस्रो दिन हो कि चौथो दिनमा मैले किताब थालेको मृत्युशैयाबाट बिउजेर त्यो लेखेँ त्यो त्यो धेरै लोकप्रिय त्यो चाहिँ 1 वर्षमा लेखिसिद्याएँ र त्यो बेला छापियो त्यस्तै अब दोस्रो पटक 5 वर्षपछि त्यो पहिलेको रिजेक्सन भयो अनि दोस्रो पटकको प्रत्यारोपण 58 सालमा भयो त्यो पनि मद्रासमै भयो त्यो बेलामा पनि मैले 4-5 दिनदेखि मैले लेख्न थालेको दोस्रो नवजीवन लेखेँ 500 पृष्ठको
दोस्रो नवजीवन
अनि त्यस यस बीचमा मैले करिब भनौँ 12-15 वटा किताबहरू लेखेँ र ती किताब मध्ये कतिपयमा लाखौं लाख पनि पुरस्कार पाए र 4-5 वटा किताबहरू एमएमा पनि रहे जस्तो अब कवि कोइराला र उनको गंगा प्रवास भन्ने मोहन कोइरालाको गंगा प्रवास भन्ने एउटा खण्डकाव्य छ बडो मार्मिक खण्डकाव्य मैले त त्यो खण्डकाव्यलाई त्यो जति चर्चा पाउनु पर्ने हो नि त्यो गंगा प्रवासले पाउन सकेका छैन तर म मैले चाहिँ त्यो किताबै लेखेको छु गंगा प्रवास बारेमा त्यो वास्तवमा भन्यो भने मोहन कोइरालाले जस्तो क्लिष्ट दुरूह अस्पष्ट कवि भन्छ नि त्यो भन्नेहरूलाई एउटा जवाब चाहिँ गंगा प्रवास हो गंगा प्रवास पढ्नुहोस् त्यो गंगा प्रवास म भन्छु मोहन कोइरालाको कवि मोहन कोइरालाको देवकोटाको मुनामदन जस्तै सरल सुबोध र मार्मिक काव्य हो।
त्यसमाथि लेख्नुभयो तपाईँले?
मैले लेखेँ त्यो, त्यो पनि एमएमा कहाँ रह्यो होइन, त्यो यो बिरामी भएपछि नै लेख्या हो कृतिहरू, केही केही कृति र कृतिकार लेखे, त्यसमा 1,00,000 पुरस्कार कसले दियो मलाई, के अरे यो नै नै नैले त्यो कृति पुरस्कारमा 1,00,000 पुरस्कार त्यसले दियो। अनि त्यसपछि के अरे यो 1,00,000 पुरस्कार प्रतिभा पुरस्कार पनि माधव घिमिरेले, प्रतिभा पुरस्कार माधव घिमिरेले पाउनु हुँदाखेरि 1,00,000 पाउनुभयो
हजुर,
त्योभन्दा अगाडि 15,000 थियो के अरे है, धेरैलाई दिने 15,000 दिने थियो, माधव घिमिरेले पाउनु हुँदाखेरि 1,00,000 प्रतिभा पुरस्कार उहाँले पाउनुभयो, उहाँले पाउनुभएको 60 साल हो के अरे, मैले पाएको 61 सालमा प्रतिभा पुरस्कार, मैले 1,00,000 पाएँ होइन। अब उहाँ मेरो गुरु नि, उहाँ गुरुले अघिल्लो साल पाउनुभयो, दोस्रो साल मैले पाएँ, अनि यो रमाइलो नि। अर्को पटक के भयो भने अस्ति अब 3-4 वर्ष अगाडि के हो भने गुरु सँगसँगै मैले फेरि अर्को पुरस्कार पाएँ, माधव घिमिरेसँग मैले पढेको नि त,
सँगै के पुरस्कार पाउनुभयो पोहोर,
अनि सँगै चाहिँ के पुरस्कार पाएँ भने पोहोर होइन 3-4 वर्ष यही छ त्यो के अरे मधुवर्ग सम्मान, मधुवर्ग सम्मान गुरुले माधव घिमिरे ज्यूले चाहिँ पद्य साहित्यमा अनि गद्य साहित्यमा चाहिँ मलाई मधुवर्ग सम्मान हामी दुवैले सँगै लियौ के।
अहिले 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 पनि त्यसो भए त्यस्तो अप्ठ्यारो भएको छैन तपाईँको स्वास्थ्यको उपचारको लागि?
ए कहाँ हुन्छ र, अस्ति मलाई त नबाच्ने भनिसकेको थियो नि त अस्ति, अब 2 चोटि ट्रान्सप्लान्ट गरेको मान्छे अब यो त्यो औषधि पनि खाँदै उपचार पनि गराउँदै अनि त्यसपछि के भने लेखपट पनि गर्दै होइन किताबहरू पनि निकाल्दै अहिलेसम्म अब भनौँ न भर्खर अस्ति यो छोराहरूले हाम्रो नाम मेरो नाममा र जानको नाममा जान नभइदिया भए पनि बाँध दिनु चाहिँ हेर्नुहोस् न, यो मृगौला रोगको उपचार भने कस्तो भने 1 to 1 जम्मै मिल्नुपर्ने है, अब यो यो सरस्वती मेरी जान तिनी नभइदिएको भए पनि यस्तो हेरविचार पाएर यस्तो एक्लैले चाहिँ मद्रास जस्तो ठाउँमा भाषा नबुझ्ने ठाउँमा एक्लैले लगेर 2-2 पटक ट्रान्सप्लान्ट गरेर गराएर बचाएर ल्याउने एउटा उदाहरण बनेकी छन् के, र यिनलाई चाहिँ के भन्छन् त्यहाँ मद्रासमा डाक्टरहरूले त्यो मुख्य डाक्टर हुनुहुन्छ जर्जी अब्राहम भन्ने, उहाँले के भन्नुभएको छ भने सरस्वतीलाई ब्रेभ लेडी र मोडर्न सावित्री भने। मैले यो यो कुरा मैले दोस्रो नवजीवन भन्ने अघि भने नि किताब त्यसमा उल्लेख गरेका छु, र यिनलाई चाहिँ त्यहाँ त्यस्तो सम्मान दिएको छ, एक्लैले ल्याएर 2-2 पटक मृगौला ट्रान्सप्लान्ट गराउने भन्ने कुरा चाहन्छु नि होइन, त्यो पनि भाषाको समस्या पर्ने ठाउँमा त्यहाँ जहाँ कि अङ्ग्रेजी भाषा सबैले बोल्दैनन्, यिनी अङ्ग्रेजी त बोल्छिन् तर सबैले त्यहाँ अङ्ग्रेजी बोल्दैन, किन बजार जानु पर्यो भने बजारमा कसैले अङ्ग्रेजी बोल्दैन, पसलमा किन्नु जानु पर्यो भने त्यस्तो ठाउँमा लगेर 2-2 पटक ट्रान्सप्लान्ट गराएर बचाएर ल्याउनु भने ठट्टा कुरा होइन।
52 सालदेखि अहिले अब 71 सालसम्म गर्दाखेरि 53 सालदेखि अहिलेसम्म भनौँ न, अहिलेसम्म भनेपछि
18-19 वर्ष
18 वर्ष तपाईँ रोगसँग लडिराख्नु भएको छ।
18 वर्षमा मैले रोगसँग लड्दा लड्दै पनि झन्डै अब 1 दर्जन किताब लेखेँ र पो अहिले भर्खर 80 पनि एउटा किताब चिन्तन र संस्मरण भन्ने निस्क्यो मेरो।
तपाईँ त ईश्वरवादी मान्छे, भगवान मान्नुहुन्छ, आस्था परमात्मामा हुनुहुन्छ, मैले छ भन्ने मान्नुहुन्छ होइन, तपाईँलाई यो यति 18 वर्ष जीवन दियो नि भगवानले दिएको हो नि होइन, यो के को लागि दियो होला जस्तो लाग्छ?
यो साहित्यकै लेखन पठन अध्ययनको लागि दिया जस्तो लाग्छ मलाई, म यस बीचमा मैले करिब 30 दर्जन जति मान्छेलाई पीएचडी पनि दिएँ, पीएचडीको मैले के अरे गाइड पनि गरेँ, त्यसपछि के अरे पीएचडीको थेसिस पनि मैले हेरेँ र बाह्य परीक्षक भएर जस्तो बनारस हिन्दू युनिभर्सिटीबाट पीएचडी गर्नेको पनि थेसिस हेरेँ, उत्तरबङ्ग विश्वविद्यालय नर्थ बङ्गाल युनिभर्सिटी त्यहाँबाट पीएचडी गर्नेहरूको थेसिस पनि बाह्य परीक्षक भएर हेरेँ, अन्तर्वार्ता पनि लिन गए, पठन पाठन अध्ययन लेखन अनुसन्धान कै लागि बचाएको जस्तो लाग्छ मलाई, साहित्यको खास गरेर भगवान्ले त्यो चाहिँ मलाई त्यतिको लागि बचाउनु भयो जस्तो लाग्छ।
यो खसखस डट कम अमेरिकाबाट निस्किने यो अनलाइन पत्रिकाको लागि दाइले अब यस्तो अहिले बिमारी अवस्थामा पनि हामीलाई समय दिनुभयो, यसको लागि धेरै धेरै आभारी छौ।
मलाई सम्झना गरेर अब त्यो डट कमले मलाई सम्झना गरेर यहाँले प्रतिनिधिको रूपमा जो पठाएको त्यो म खुसी छु, आभार व्यक्त गर्दछु, धन्यवाद।